नमस्कार, उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मदन पौड्याल। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरिका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी गर्मीमा खेती गर्न सकिने दुधे च्याउका बारेमा केन्द्रित रहेर कुराकानी गर्छौं। नेपालमा च्याउको मौसमी उत्पादन हुँदै आएको छ। विशेष गरी चिसो समय असोजदेखि फागुनसम्म च्याउ खेती अनुकूल मानिन्छ। व्यावसायिक रूपमा वर्षभरि च्याउ उत्पादन गर्न गर्मीमा पनि खेती गर्नुपर्छ। त्यसका लागि दुधे च्याउको विकास भएको छ। आजको कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कको कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्बर 5 खजुरामा कार्यरत प्राविधिक अधिकृत एवं बालीरोग विज्ञ वशिष्ठ आचार्य। उहाँले च्याउ खेतीको अनुसन्धान गर्दै आउनु भएको छ। स्वागत छ तपाईँलाई कृषि विशेष बदलिदो नेपालमा। कोरोनाको जोखिम बढ्दो छ, तपाईँले गर्दै आएको काममा अनुसन्धानमा चाहिँ यसको प्रभाव चाहिँ कतिको परेको छ? कुराकानीको सुरुवात यसैबाट गरौँ।
अब यो कोरोनाको त विश्व नै आक्रान्त भइराखेको बेला हाम्रो बाँकी पनि अस्तित्व छैन र अहिले एकदमै बढ्दो क्रममा छ। यसले अलि हाम्रो काममा चाहिँ प्रभाव पार्ने स्वाभाविक नै हो। तर पनि अब स्वास्थ्य सुरक्षाको व्यवस्थाहरू अप्नाएर भौतिक दूरी कायम गरेर मास्कहरू सेनिटाइजरहरूको प्रयोग गर्दै हामीले चाहिँ यसलाई आफ्नो कामहरूलाई चाहिँ निरन्तरता चाहिँ दिइराखेकै अवस्था छ।
यसपालि चाहिँ गर्मी मौसम विशेष गरी चैतदेखि साउन पहिलो हप्तासम्म लकडाउन नै भयो। यसरी उत्पादन गर्न सकिने च्याउ मध्ये दुधे च्याउको बारेमा अलिकति जानकारी दिनुहोस् न।
सबभन्दा पहिला त अब यो च्याउहरू भन्ने बित्तिकै एक प्रकारको यो ढुसी हो, यो सेतो धागो जस्तो प्रकारबाट चाहिँ विकसित हुँदै गएर यसले चाहिँ उपयुक्त वातावरणहरू पाइदियो भने पाएपछि चाहिँ यसले आफ्नो पूर्ण रूपमा विकास गर्छ, जसलाई चाहिँ हामीले च्याउ भनेर भनिन्छ। यस्ता विभिन्न किसिमका च्याउहरूको जुन खेती पनि गरिराखेकै छ होइन, त्यसमध्ये चाहिँ अब यो दुधे च्याउ नामले नाम पनि अब यो यसको रङ पनि एकदम सेतो हुने भएको दुध जस्तो हुने भएको भएर चाहिँ यसलाई दुधे च्याउ भनेर भनिएको छ। यसको खेती भर्खरै यो अनुसन्धान पनि सकिएर अब यसबाट भर्खरै सुरुवातको क्रम नै छ भनौँ खेती होइन नेपालमा चाहिँ यो च्याउ चाहिँ अब अरू च्याउ भन्दा भनौँ न अब अहिले विशेष गरी च्याउको समस्या भनेको मुख्य समस्या भनेको चाहिँ अलिकति अब यो तराईको परिप्रेक्ष्यमा कुरा गर्दाखेरि गर्मीमा चाहिँ अलिकति गर्न समस्या हुने होइन, बढी तापक्रमहरू हुँदाखेरि र सँगसँगै फेरि अर्को भनेको उत्पादन प्रान्त चाहिँ यसको धेरै दिनसम्म हामीले राख्न नसकिने भएको भएर उत्पादन प्रान्त खेती पनि बढी हुने र यसको जुन अवधि पनि कम हुने भएको भएर एउटा त्यो समस्या छ। अब यो दुधे च्याउमा चाहिँ फेरि खेती यो दुईवटै समस्याहरूलाई समाधान गर्ने हिसाबले अब एउटा चाहिँ के छ त भन्दाखेरि यो चाहिँ गर्मीको पनि सहन सक्ने भएको भएर बेमौसमको रूपमा पनि यसलाई हामीले खेती गर्न सकिने, गर्मीको समयमा पनि कतिर त्यसरी पनि फाइदा लिन सकियो बेमौसममा उत्पादन गरेर भनेपछि साथसाथै फेरि उत्पादन भइसकेपछि अन्य च्याउहरूको तुलनामा चाहिँ यसको उत्पादन प्रान्तको जुन अवधि छ त्यो पनि अलिकति लामो भएको करिब एक हप्तासम्म चाहिँ यसले हामीले सुरक्षित तरिकाले राख्न सकिने भएको भएर
भनेको तपाईँले भर्खरै चाहिँ सुरुवात अथवा भर्खरै अनुसन्धान सकिएको भन्नुभयो। यसको अनुसन्धान चाहिँ के कसरी गर्नुभयो र के निष्कर्ष निस्किएको छ त
यसको अनुसन्धानमा चाहिँ? जस्तो अब यहाँ नेपालको लागि त अब खेती गर्न सकिन्छ कि सकिँदैन भनेर त्यो अनुसन्धान इकाइ भनेर चाहिँ छकुमल धारमा त्यहाँ चाहिँ अनुसन्धानहरू सञ्चालन भए तत्पश्चात चाहिँ अब यहाँ चाहिँ नेपालमा चाहिँ हामीले खेती गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ त्यसबाट चाहिँ हामीले सफलता चाहिँ पाइसकेपछि नेपालमा चाहिँ खेतीको लागि प्रविधिहरू चाहिँ यसको विकास भएको छ।
यस अघि नेपालमा चाहिँ उत्पादन गरिएको छैन भन्दा मिल्छ?
यसको चाहिँ अब उत्पादन चाहिँ अब सुरुवातको क्रममा छ भनौँ न, उत्पादन चाहिँ अब बिस्तारै अब गर्दै हुनुहुन्छ। कृषकहरू माझमा पनि यसको प्रविधिहरू केही गइसकेको भएको भएर उत्पादन यस सुरुवातकै अवस्थामा छ भनौँ न।
भनेको नेपालमा चाहिँ विशेष गरी तीन जात गोब्रे कन्ने र सीताके च्याउलाई चाहिँ विशेष रूपमा लिइन्छ, तर दुधे च्याउ चाहिँ के हो त?
अब यस्तो नेपालमा चाहिँ अब विशेष गरेर अब चार किसिमको च्याउहरू भनेर छ होइन, दुधे कन्ने अनि कराले र सीताके। अब यसमा चाहिँ अब सीताके चाहिँ विशेष गरी यो अलिकति चिसो हावापानीहरूमा भएको ठाउँहरूमा काठमाडौँ उपत्यकाहरू लगायत मध्ये पहाडी भेगहरूको लागि भनेर छ। त्यसै गरेर अब यो पराले च्याउ भनेर पनि पहिल्यै आएको थियो, त्यसमा चाहिँ अब त्यसले पनि अलिकति तापक्रम बढी सहने भए तापनि त्यो फेरि के भयो त भन्दा जुन उत्पादन प्रान्त छ त्यसलाई त्यसको अवधि चाहिँ धेरै लामो समयसम्म नहुने, 24 घन्टामै पनि बिग्रिने र 24 घन्टा भन्दा बढी चाहिँ हामीले त्यसलाई भण्डारण गरेर राख्न अलिक कमी भएको गरेपछि त्यसको चाहिँ खेती गर्न सकेन। अब यो त्यसपछि आइसकेपछि अब यो दुले च्याउ भर्खरै जुन सुरु हुँदै भइराखेको छ, अब यो यसमा चाहिँ हामीले सहज रूपमा यसको भण्डारण अर्जन गर्न सकिने र उत्पादन पनि सहजलाई हामीले चाहिँ सहजै चाहिँ यसको उत्पादन परिमिति पनि त्यति गाह्रो नभएको भएर हामी सहजै चाहिँ यसको उत्पादन पनि गर्न सकिन्छ।
पराले र गोब्रे च्याउ एकै प्रकार हो,
त्यो अलिकति फरक प्रकारको। गोब्रे च्याउ चाहिँ अलिकति चिसो हावापानीमा राम्रो हुन्छ, त्यसै गरी अब पराले च्याउ फेरि अलिक भिन्न प्रकारको। विशेष गरी नेपालमा चाहिँ चार किसिमको च्याउहरू भनेर पहिला चाहिँ खेतीको लागि विकास गरिएको थियो,
गोब्रे, कन्ने, सिताके र दुधेकी पराले।
हजुर, त्यसमध्ये चाहिँ जुन यो पराले त्यो अगाडिबाटै आए तापनि यसले खेती विस्तार चाहिँ लिन सकेन। क्या किन सकेन त भन्दाखेरि अब यसको जुन उत्पादन भइसकेपछि उत्पादन उपरान्त चाहिँ यसको जुन बाली अवधि छ त्यो चाहिँ लामो समयसम्मलाई चाहिँ भण्डारण त्यसरी राख्न समस्या आउने भएको भएर
भण्डारणमा समस्या।
हजुर, भण्डारणमा 24 घन्टाभन्दा बढी समय राख्दाखेरि त्यो बिग्रिने।
अरू च्याउमा पनि यस्तै समस्या हो कि यो पराले च्याउमा मात्र?
यस्तो छ, च्याउ पराले च्याउमा चाहिँ अलिक बढी नै भयो, 24 घन्टामै पनि बिग्रिने, त्योभन्दा बढी भण्डारण गर्न सकिने भयो सामान्य अवस्थामा। त्यसै गरेर अब अन्य च्याउहरूको पनि भण्डारणकै समस्याहरू छ, जस्तो अब हामीले पानी चिप्ना यो च्याउ हामीले चिप्ना बित्तिकै उपभोग गर्न सकिएन भनेपछि अलि लामो समयसम्म सामान्य अवस्थाहरूमा हामीले राख्दाखेरि भण्डारण गर्न समस्या थियो। तर अब यो दुईटै च्याउमा के छ त भन्दाखेरिमा यो समस्याको पनि केही हदसम्म चाहिँ समाधान हुने गरेर यसको चाहिँ फेरि भण्डारण अवधि चाहिँ अलिकति राम्रो छ, त्यो कारणले गर्दाखेरि करिब 1 हप्तासम्म चाहिँ यसलाई हामी सुरक्षितसँग चाहिँ राख्न सकिन्छ।
हामीसँग आजको कुराकानीमा हुनुहुन्छ कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्बर 5 खजुरामा कार्यरत प्राविधिक अधिकृत एवं बालीरोग विज्ञ वशिष्ठ आचार्य, उहाँले च्याउको अनुसन्धान गर्दै आउनु भएको छ। तपाईँले अघि भन्नुभयो चार प्रकारका च्याउ, त्यसमध्ये चाहिँ दुधे च्याउ कसरी फरक छ?
अब यो दुधे च्याउको खेती प्रविधि कस्तो छ त भन्दा, जस्तो अब हामीले सामान्य हाम्रो जुन खेती गरिराखेको अधिकांश ठाउँहरूमा नेपालको खेती गरिराखेको भने त्यो कन्ने च्याउहरू हो, त्यो सँगसँगै चाहिँ दुधे च्याउहरू छ। अब यसको खेती प्रविधि भनेको यो दुईटै कन्ने र गोब्रे च्याउ दुईटैको खेती प्रविधिको संमिश्रणबाट चाहिँ यसको खेती प्रविधि चाहिँ विकास भएको पनि छ। यो दुईटै च्याउहरू जुन लगाइराखेको यसको दुईटै च्याउको बारेमा जानकार भएको व्यक्तिले चाहिँ सहजै चाहिँ यो यो दुधे च्याउको उत्पादन चाहिँ गर्न सक्नुहुन्छ। यी दुईटै च्याउको खेती प्रविधिको चाहिँ संमिश्रणबाट चाहिँ छ। जस्तो अब सुरुको अवस्थामा च्याउको बिउ छरिसके पछाडि जुन त्यसको ढुसीहरू फैलिन्छ स्पन्दन भनेर भनिन्छ, त्यो बेलासम्म अथवा प्लास्टिक हुनु भनेर भनिन्थ्यो पहिला होइन, यसरी त्यो ढुसी फैलिने बेलासम्मलाई चाहिँ एउटा कन्ने च्याउको जसरी खेती गर्न सकिन्छ। त्यस पछाडि फेरि ढुसी त्यो परालमा फैलिसक्यो भनेपछि फेरि यो गोब्रे च्याउको जसरी हामीले चाहिँ केसिङहरू पनि गर्नुपर्ने हुन्छ। त्यसै त्यो दुईटै च्याउ कन्ने र गोब्रेको संमिश्रणबाट चाहिँ यसको खेती गर्न सकिन्छ।
दुधे च्याउको खेती अब नेपालमा सम्भव छ?
हजुर हजुर,
यो चाहिँ अनुसन्धानले पुष्टि गरेको छ।
हजुर हजुर,
च्याउको दुधे च्याउको महत्व के छ त?
सबैभन्दा अब यो दुधे च्याउको महत्व त अब अन्य च्याउहरूको अरू त अन्य च्याउहरूको जस्तो पनि भइहाल्यो होइन। जस्तो अब च्याउमा विशेष गरेर के छ त भन्दा न्यून लगानीबाट पनि हामीले सञ्चालन गर्न सकिने, एकातर्फ अब हाम्रो नेपालमा पनि समस्याहरू भइराखेको एउटा बेरोजगारीको समस्या छ, बेरोजगारी रोजगार पनि दिने, अब कुपोषणको समस्या छ, कुपोषितलाई चाहिँ पोषण दिने र गरिबीलाई चाहिँ धन दिने भनौँ, र खेर गइराखेका वस्तुहरूको प्रयोग समुचित सदुपयोग पनि हुने, सँगसँगै यसमा अन्य अब रोग प्रतिरोधात्मक क्षमताहरूका कुराहरू पनि छन्। यसरी यसको प्रचुर मात्रामा यसको सम्भाव्यता पनि रहेको छ र अरूभन्दा अरू च्याउहरूको तुलनामा चाहिँ यो च्याउबाट अलिक भिन्न चाहिँ यसका थप फाइदा भनेको चाहिँ के छ त भन्दा यसको कृषकहरू लगायत चाहिँ अरू व्यक्तिहरूको पनि अलिकति आकर्षण बढ्दो क्रममा भएको भनेको चाहिँ अब विशेष गरेर यस्तो चाहिँ एउटा जुन समस्या अर्को त मैले अघि पनि भने भण्डारणको समस्या थियो, यसको भण्डारण पनि लामो समयसम्म रहने र वर्षैभरि जुन च्याउ जुन अहिले च्याउ खेती गरिराख्नु भएको छ कृषकहरू उहाँहरूले चाहिँ अब च्याउको प्यानल जुन बनाइसक्नु भएको छ, च्याउ खेतीमा लागिसक्नुभयो तर वर्षैभरि चाहिँ त्यो च्याउ उत्पादन गरिराख्नुमा चाहिँ अलिकति कठिनाइ भएको र त्यो मौसममा चाहिँ कठिनाइ हुने भएको कारणले गर्दाखेरि विशेष गरेर यो तराई क्षेत्रहरूमा चाहिँ गर्मीको समयमा चाहिँ उहाँहरूलाई कन्ने च्याउ उत्पादन गर्न अलिक कठिनाइ हुने भएको भएर त्यो समयमा फेरि त्यो उत्पादनलाई कसरी प्रयोग गर्ने त्यस्ता विभिन्न समस्याहरू पनि हुन्थ्यो र त्यसलाई पनि समाधान गर्दै चाहिँ वर्षैभरि चाहिँ च्याउ उत्पादन पनि गर्न सकिने र सँगसँगै उपभोक्ताहरूले पनि ताजो च्याउ चाहिँ समय सधैँभरि जसो पाउने आएको चाहिँ यसको अझ सबै आकर्षण चाहिँ बढ्दो रहेको छ।
कोरोना महामारीपछि विदेशमा रोजगारी गुमेका अथवा अब विदेश छोडेर स्वदेशमै म केही गर्छु भनेर पनि फर्किनु भएको छ। यसभन्दा अगाडि पनि च्याउकै खेती गर्नेहरू पनि धेरै हुनुहुन्छ। घरमै बसेर गर्न सकिने दुधे च्याउको उत्पादन चाहिँ अब कसरी अगाडि बढाउने?
विदेशबाट थुप्रै दिदीबहिनीहरू आउनु भएको छ। अलिकति बेरोजगारीको स्थिति पनि सृजना पनि नेपालमा पनि भइराखेकै छ। अन्य उद्योगहरू पनि बन्द भइराखेको अवस्थाहरू, त्यो कारण यो अवस्थामा चाहिँ यो च्याउ खेतीले चाहिँ अझ एउटा राम्रो सम्भाव्यताको रूपमा चाहिँ यसलाई स्थापित गर्न सकिन्छ जस्तो मलाई लाग्छ। अब यसमा के छ त भने अब विशेष गरेर धेरै मात्रामा जनशक्ति पनि आवश्यकता नपर्ने भएको भएर घरमै भाका परिवारका सदस्यहरूले पनि 6-7 पाँच सातजनाबाट पनि यसलाई सञ्चालनमा ल्याउन सकिने भएको भएर अब यसमा चाहिँ अब एउटा त हुन त अब नेपाल सरकार अन्तर्गत विभिन्न स्वदेशिक अथवा स्थानीय निकायहरूले पनि विभिन्न कार्यक्रमहरू ल्याइराखेको छ। त्यसमा चाहिँ अब जस्तै अब उहाँहरूको लागि केही हदसम्म त्यहाँबाट पनि सहयोग पनि भयो। आफ्नै स्तरबाट पनि यसमा ठुलो लगानी पनि नलाग्ने भएको भएर पनि सानो न्यून लगानीबाट पनि यसलाई सुरुवात गर्न सकिने भएको भएर उहाँहरूको आफ्नै स्थानबाट पनि यसलाई सञ्चालनमा ल्याउन सकिन्छ जस्तो मलाई लाग्छ। त्यो कारणले गर्दाखेरि अब यसको चाहिँ सम्भाव्यता चाहिँ एकदमै राम्रो सहयोग गर्न सकिने।
हामीसँग कुराकानीमा हुनुहुन्छ कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्बर 5 खजुरामा कार्यरत प्राविधिक अधिकृत एवं बालीरोग विज्ञ वशिष्ठ आचार्य। उहाँले च्याउको अनुसन्धान गर्दै आउनु भएको छ। अब च्याउकै खेतीतर्फ नै जोड गरौं, दुधे च्याउ कसरी खेती गर्ने चरणबद्ध रूपमा?
अब यो दुधे च्याउको खेती गर्दाखेरि अब सबभन्दा पहिला त अब हामीले आवश्यक सामग्रीहरूका कुराहरू भए होइन, जस्तै अब वातावरणको कुरा गर्दाखेरि चाहिँ अब अन्य च्याउभन्दा मैले त्यो मौसममा भने अब त्यसको लागि चाहिँ अब यो अलिकति गर्मी समयमा चाहिँ राम्रोसँग हुने जस्तै अब 30-35 डिग्री र 40 डिग्रीसम्ममा पनि यो राम्रो यसले उत्पादित दिन्छ। त्यो भएर अब विशेष गरेर अब यो फागुनको महिनादेखि सुरुवात चाहिँ गर्न सकिन्छ तराईको परिप्रेक्ष्यमा। त्यसरी अब यसको लागि अब एउटा त कहिले गर्ने भन्ने कुराहरू भयो, अब कहाँ गर्ने भन्दाखेरि विशेष गरेर तराईकै लागि अब अलिक गर्मी हावापानीकै लागि चाहिँ उपयुक्त खालको च्याउ हो। यसको लागि चाहिँ अब खेती सुरुवात गर्नुभन्दा पहिला सबभन्दा पहिला त अब के सामग्रीहरू चाहियो भन्ने कुराहरू भयो होइन। त्यसमा त अब यो च्याउलाई चाहिँ हामीले जसरी हामीले कन्या च्याउहरूलाई उत्पादन गर्ने गरिराखिन्छ त्यस्तै गरेर यसलाई पनि परालमा गहुँमा मकैको ढोडहरूमा पनि यसको उत्पादन गर्न सकिन्छ। त्यसै गरेर अब ती हामी कुनमा उत्पादन गर्ने हो त अब परालमा हो कि गहुँको छलीहरूमा हो कि त्यस्तै गरेर मकैको ढोडहरूमा हो कि ती सामग्रीहरू जुटाउनु पर्यो। त्यो सँगसँगै तिनीहरूलाई चाहिँ हामीले 5-6 सेन्टिमिटर जतिमा चाहिँ त्यसलाई काट्नुपर्ने हुन्छ। त्यसरी काट्नको लागि अब सानो स्तरमा छ भनेपछि काट्ने कैँचीहरू हुनसक्छ, हँसियाहरू हुनसक्छ, अलिकति ठुलो स्तरमा हामीले गर्न गइराखेका छौँ पनि त्यस्ता मेसिनहरूको प्रयोग गरेर पनि काट्न सकिन्छ। त्यस्तै गरेर ती परालहरूलाई फेरि हामीले बिजाउनु पर्ने हुन्छ। बिजाउनको लागि ड्रमहरू, बाटाहरू अथवा प्लास्टिक पोखरी जस्तो बनाउन सकिन्छ। त्यो सँगसँगै फेरि अब परालाई फेरि हामीले निर्मलीकरण गर्ने एकदम महत्त्वपूर्ण हुन्छ। त्यसको लागि चाहिँ पछाउने ड्रमहरू, त्यसको लागि अब फेरि आगोको लागि इन्धनहरूको व्यवस्था हुनु पऱ्यो, दाउराहरू भयो, त्यस्तै चुलोहरू भयो, सुतलिली बाँध्नुपर्ने हुन्छ, अब राख्नको लागि जनेल अथवा कोठाहरू भयो, प्लास्टिक ब्यागहरू, त्यस्तै पानी छर्कने स्प्रेहरू, अनि त्यस्तै गरी फेरि केसिङ गर्नको लागि चाहिँ विशेष गरी खेती नगरिएको ठाउँको माटोहरू भयो, गोबरहरू भयो, बालुवाहरू भयो, यी सामग्री अनि बिउहरू, यी सामग्रीहरू चाहिँ सबभन्दा पहिला चाहिँ जुटाउनु पर्ने हुन्छ।
हजुर, हामीले भर्खरै चाहिँ अब अनुसन्धान सकिएको दुधे च्याउमा केन्द्रित रहेर कुराकानी जोडिरहेका छौँ। तपाईँले भन्नुभयो फागुनदेखि लगाउन सकिन्छ भनेर, हामी अहिले साउनको चाहिँ अन्तिमतिर छौँ, अब अहिले लगाएर अहिले उत्पादन लिन सकिने अवस्था छ कि छैन?
अब अहिले लगाएर पनि उत्पादन त केहीसम्म हामीले लिन सकिन्छ। अब अहिले फागुनमा लगायौँ भने असोजसम्म पनि यसको उत्पादनहरू, यो साउनमा लगायौँ भने मतलब असोजसम्म पनि यसको उत्पादन त लिन सकिन्छ। तर यसको उपयुक्त समय र अरू हिसाबले पनि फागुन चैतबाटै सुरु गऱ्यौँ भने चाहिँ आर्थिक हिसाबबाट चाहिँ त्यो बेला चाहिँ आज अलि राम्रो हुन्छ र अहिले पनि अझै पनि गऱ्यौँ भने उत्पादन चाहिँ लिन चाहिँ सकिन्छ।
अब उत्पादन लिन सकिने एउटा अवस्था रह्यो भनेपछि अबका दिनमा च्याउ खेतीलाई नै अगाडि बढाउँदाखेरि अरू कुन प्रकारको चाहिँ च्याउको खेतीलाई जोड गर्ने? कन्ने, सीताके, पराले, फागुन नलाग्दैसम्म गर्दाखेरि
अब यो कन्ने च्याउहरूको पनि अब सुरुवात गर्न सकिन्छ। यो तापक्रमहरू अनुसार अलिकति बढी तापक्रम हुने च्याउहरूमा चाहिँ अब असोज कार्तिकबाट चाहिँ असोज कार्तिकबाट यो कन्ने च्याउको उत्पादन गर्न सकिन्छ। त्यसै गरेर अब अलिकति कठिन भनेर भनिन्छ यो जुन गोदे च्याउको, त्यो गोदे च्याउलाई पनि हामीले यो जाडोकै समयमा चाहिँ बढी उत्पादन गर्ने हो। त्यो कारणले गर्दा त्यसको पनि अब असोजबाट सुरु गर्दै गएर कार्तिक मङ्सिरबाट यसको सञ्चालनमा ल्याउन सकिन्छ। त्यसै अब पछि गएर फेरि फेरि पुनः तिजावरको उत्पादन लिइसकेपछि फेरि अब हामीले फागुनतिरबाट फेरि यो दुधेचालाई सञ्चालन गर्न सकिन्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी च्याउ खेतीबारे कुराकानी गरिरहेका छौं। कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्बर 5 खजुरामा कार्यरत प्राविधिक अधिकृत एवं बालीरोग विज्ञ वशिष्ठ आचार्यसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी च्याउ खेती र उत्पादन बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्बर 5 खजुरामा कार्यरत प्राविधिक अधिकृत एवं बालीरोग विज्ञ वशिष्ठ आचार्य। कार्यक्रममा तपाईँलाई फेरि पनि स्वागत छ। यसअघि हामीले दुधे च्याउ र यसको उत्पादन बारे केही कुराकानी जोड्यौं। अब च्याउको चाहिँ टनेल बारेको चासोतर्फ लागौं। टनेल चाहिँ कसरी तयार गर्ने धेरैको जिज्ञासा।
यो टनेलहरू तयार गर्दाखेरि अब हामीले कति साइजमा गर्नुपर्ने हो, हाम्रो क्षेत्रफलहरू कति छ, ती कुराहरूमा पनि ध्यान दिनुपर्ने हुन्छ। त्यसको लागि अब करिब 15 फिट जति चौडाइ, 30 फिट जति लम्बाइ भएको र 5.5 फिट जति उचाइ भएको टनेलहरू चाहिँ उपयुक्त मान्ने गरिन्छ। आफ्नो साइजहरू अनुसार चाहिँ के अरे पाला माथि पनि पार्न सकिन्छ। त्यसरी चाहिँ त्यो साइजहरूको टनेलहरू बनाइसकेपछि अब के गरिन्छ त भन्दा अब त्यसभित्र राख्नको लागि, त्यसभित्र राख्नको लागि एउटा मात्रै तहलाई हामीले प्रयोग गर्नको लागि चाहिँ अब त्यसमा रेखहरू बनाएर अथवा भुइँमा पनि राख्न सकिन्छ। तर त्यसरी भुइँमा मात्रै राख्दै गर्दाखेरि एक तह मात्रै हुने भयो र त्यहाँको आफ्नो जमिनको जुन टनेलभित्रको क्षेत्रफलको समुचित प्रयोग गर्नको लागि चाहिँ हामीले तह तहमा पनि राख्न सकिन्छ। त्यसलाई झुम्नाएर अथवा ऱ्याकहरू बनाएर गर्दा अझ राम्रो हुन्छ। त्यो ऱ्याकहरू बनाएर भित्र राख्न सकियो भनेपछि अझ त्यही एउटै टनेलबाट पनि हामीले धेरै उत्पादनहरू लिन सकिन्छ। करिब यो टनेलबाट अहिले भनेको जुन साइजको टनेल छ त्यसबाट हामीले करिब 500 प्याकेटसम्म चाहिँ लाभले चाहिँ हामीले राख्न सकिन्छ।
झन्डै 500 च्याउ उत्पादन गर्नु पर्यो भने त्यसको क्षेत्रफल र आकार प्रकार फेरि एकचोटि दोहोऱ्याइदिनुहोस् न।
करिब 15 फिट जति त्यसको चौडाइ भएको र 30 फिट जति लम्बाइ, 400-500 डल्लाहरूलाई चाहिँ राख्न सकिन्छ यदि हामीले रेपहरू बनायौँ अथवा चुन्न हुने गरेर राख्यौँ भनेपछि।
भनेपछि त्यो टनेलभित्र चाहिँ के चाहिन्छ त च्याउ उत्पादनको लागि?
अब त्यसमा चाहिँ अब बनाइसकेपछि त्यो टनेलहरूले अब विभिन्न अब आफ्नो स्रोत स्थानीय स्तरमा उपलब्ध हुने स्रोत साधनहरूको प्रयोग गर्न सकिन्छ। जस्तै पाँचहरू भयो, तिनीहरूको प्रयोग गर्न सकियो। त्यसरी गरिसके पछाडि चाहिँ त्यसमा अब त्यो ऱ्याकहरू बनाउने हो भनेपछि ऱ्याकहरू बनाएर गर्न सकियो।
तपाईँले भने जस्तै बाँसबाट चाहिँ ऱ्याक, अब झुन्डाउने अथवा प्लास्टिक अथवा डल्ला चाहिँ कसरी बनाउने?
डल्ला बनाउनको लागि त सबभन्दा पहिला मैले अघि आवश्यक सामग्रीहरू भनेर भने त्यसले चाहिँ परालुलाई काटिसकेपछि 5-6 सेन्टिमिटर जतिको काटिसकेपछि त्यसलाई चाहिँ सुरुमा हामीले भिजाउनु पर्ने हुन्छ। कम्तीमा पनि हामीले 1 घन्टासम्म भिजाउने र त्यसपछि त्यसलाई चाहिँ त्यो फेरि किसान बढी भयो भने पनि अन्य साकाणुहरूको अन्य सङ्क्रमणहरू चाहिँ आउन सक्ने भएको भएर त्यो परालाई फेरि हामीले पानी चाहिँ तर्काउनु पर्ने हुन्छ। पानीलाई तर्काइसकेपछि फेरि हामी कसरी एकिन गर्ने त पानीमा किसान मात्र त्यो परालमा कति छ त भन्ने कुरालाई भन्दा त्यसलाई चाहिँ हातमा लिएर यसरी तार्ने, तारिसकेपछि पानी तर्किरहेको छ भने अझै त्यसमा किसान बढी छ भन्ने बुझ्नुपर्छ र त्यसरी तार्दाखेरि चाहिँ पानी तर्केन तर हातमा अलिअलि चिसो लाग्यो भनेपछि उपयुक्त मात्रामा किसान छ भन्ने कुराहरू हामीलाई एकिन हुन्छ। त्यस पछाडि चाहिँ त्यसलाई फेरि हामी सबभन्दा महत्त्वपूर्ण कुरा के हुन्छ त भन्दा यो च्याउ उत्पादन गर्दै गर्दाखेरि यो च्याउ आफैमा एक प्रकारको कृषि रातो भएर कृषि हुर्काउने वातावरण हामीले सृजना गरिराखेका हुन्छौँ। त्यो गर्दै गर्दाखेरि चाहिँ अन्य सृष्टि जन्ने अरू साकाणुहरूको पनि सङ्क्रमण हुने सम्भावना उत्तिकै भएको भएर हामीले चाहिँ निफलीकरणमा चाहिँ एकदमै बढी ध्यान दिनुपर्ने हुन्छ। त्यो कारणले चाहिँ त्यो परललाई चाहिँ हामीले बफाउनु पर्ने हुन्छ। त्यसरी विभिन्न तरिकाहरूबाट चाहिँ निफलीकरण गर्न सकिन्छ। त्यसमा चाहिँ जस्तो अब बफाएर गर्दाखेरि चाहिँ अब हामीले अब कति मात्रामा हामीले उत्पादन गर्न गइराखेका छौँ त्यही अनुसारले अब त्यही अनुसारको ड्रमहरू हामीले गर्न सकिन्छ, ठुलो ठुलो मेसिनहरूबाट पनि गर्न सकिन्छ गर्नु त र सामान्य स्तरबाट गर्दाखेरि चाहिँ ड्रमहरू प्रयोग गरेर गर्न सकिन्छ। त्यो ड्रमहरूमा चाहिँ तलतिर करिब 6 इन्च जति पानी भर्ने, त्यसमाथि चाहिँ ओदान जस्तो बनाउने, त्यो ओदानमाथि चाहिँ जालीहरू राखेर त्यसमाथि चाहिँ हामीले जुन परालहरू भयो त्यसलाई राखिसकेपछि माथिबाट चाहिँ त्यसलाई बन्द गरिदिने, बन्द गरिसकेपछि तलबाट जुन चाहिँ ड्रममा ताप दिने, आगो बाल्ने अथवा विभिन्न माध्यमहरूबाट इन्धनहरूबाट चाहिँ त्यसलाई ताप दिइसकेपछि त्यो पानी चाहिँ त्यहाँ उम्लिन्छ, उम्लिसके त्यसको बाघको माध्यमबाट चाहिँ त्यो परालको निर्मलीकरण हुन्छ। त्यसरी करिब एक दुई घन्टासम्म परालाई चाहिँ पखाइसकेपछि त्यो पनि अब मकैको खोयाको पनि प्रयोग गर्न सकिन्छ। त्यसरी मकैको खोयाहरू प्रयोग गर्दाखेरि अन्त तिन चार घन्टासम्म पखाउनु पर्ने हुन्छ। नभएपछि एक दुई घन्टासम्म चाहिँ त्यसलाई पखाइसकेपछि फेरि त्यसलाई निकालेर त्यसको जुन तातो चाहिँ रङ्ग दिनुपर्ने हुन्छ र त्यसलाई अलिकति निर्मलीकृत ठाउँहरूमा राखेर फिजाएर राखिसकेपछि त्यो त्यसलाई सक्यो भनेपछि बल्ल त्यो परालहरूलाई चाहिँ हामीले डल्लाहरूमा प्याकिङ गर्नुपर्ने हुन्छ।
जस्तो हामीले प्राय खेतीमा च्याउ खेतीमा देखिरहेका हुन्छौँ काठ पराल त्यसै गरी अँध्यारो ठाउँ, तर यसरी चाहिँ खेती गर्दा अरू चाहिँ के कस्ता सामग्रीहरू चाहिँ नभई हुँदैन त?
अरू सामग्रीहरूको कुरा गर्दाखेरि जस्तो अब के हुन्छ त भन्दा अब त्यो कोठामा चाहिँ चिस्यानको मात्रा पनि हामीले मुख्य कुरा भनेको अर्को के हुन्छ त भन्दा ऋषिहरूलाई अलिक चिस्यान पनि चाहिने धेरै जस्तो च्याउहरू यो दुधे च्याउ पनि अलिक उष्ण तापक्रम र बढी चिस्यान भएको बेलातिर चाहिँ राम्रो हुन्छ यसको उत्पादन उपयुक्त हुन्छ यसको वातावरण त्यसको उत्पादनको लागि। त्यो कारणले गर्दाखेरि अब हामीले मुख्य कुरा ध्यान दिनुपर्ने अर्को के हुन्छ त भन्दा त्यसमा चिस्यानहरू चाहिँ कायम गर्नुपर्ने भयो। त्यो चिस्यान कायम गर्नको लागि चाहिँ अब हामीले अब बाहिरको वातावरण कस्तो छ त भन्ने कुराहरू अनुसार मार्नुपर्छ। त्यसलाई ठ्याक्कै नाच्ने खालको ऊ पनि राख्न सक्छौँ हामीले होइन। त्यसले पनि अब अहिले त ठ्याक्कै डिजिटलमा पनि आएको हुन्छ। त्यसरी अब हाम्रो कति प्रतिशत चाहिँ त्यसमा आफ्नो सपक्षी कार्यता कति छ तापक्रम कति छ भनेर त्यो थर्मोमिटरहरू पनि राख्न सकिन्छ। त्यस बाहेक पनि जस्तो बाहिर कस्तो छ त बाहिर पानी परिराखेको अवस्था छ भनेपछि त्यसोतिर पनि चिसान अलिकति बढी हुन सक्ने भएको भएर त्यति बढी पानी झार्नु परेन। अलिकति सुक्खा छ भनेपछि दिनको दुईपल्ट तिनपल्टसम्म चाहिँ पानी झार्नु पर्ने हुन्छ। नभए सामान्य अवस्थामा छ भने एकपल्ट पानी झार्नु पर्ने हुन्छ। अब मुख्य कुरा के हो त भन्दाखेरि अब त्यहाँ जुन चिसानहरूलाई काम गर्नको लागि हामी अलिकति त्यो संरचनामा अरू सामग्रीहरूको पनि आवश्यक पर्छ। अब हामीले त्यो टनेलहरू बनाइसकेपछि अब तापक्रमहरू बढी तापियो भनेपछि त्यसोतिर बढी पनि अब यो विद्युतलाई तापक्रम त्यति फरक परेन तर त्यो जुन चिस्यानकोले चाहिँ फरक पर्छ फेरि। त्यो कारणले गर्दाखेरि त्यो चिस्यानलाई हामीले कायमै राख्नको लागि अब सामान्य कसो गरिन्छ त भन्दाखेरि जस्तै जुटको बोराहरू भयो होइन, त्यो जुटको बोराले बाहिरबाट पनि ढाकिसकेपछि त्यसमा चिस्यान देखियो भने त्यसले केही हदसम्म चाहिँ चिस्यानलाई रोक्नमा चाहिँ सहयोग गर्छ। त्यस्तै गरी अरू ती फर्महरू पनि प्रयोग गरेर गर्न सकिन्छ। तिनीहरूले पनि बाहिर गरेभित्रको तापक्रमलाई पनि केही हदसम्म फरक पार्ने र चिस्यान पनि कायम गर्ने भएको भएर त्यसपछि पनि संरचनाहरू बनाउँदाखेरि चिस्यानलाई कायम गर्ने गरी चाहिँ बनाउनु पर्ने हुन्छ।
अब एउटा टनेलको लागत चाहिँ कति लाग्ला अनुमानित?
अनुमानित अब हामीले कस्तो टनेल गराउने र त्यो कुन ठाउँमा र कुन सामग्रीहरू गर्ने भन्ने कुराहरूलाई निर्धारण हुनु पर्यो। स्थानीय स्तरकै साधनहरूबाट प्रयोग गर्दै हामीले गराउँछौँ र त्यहाँ स्थानीय साधन त्यो कुनले त्यही अनुसारको छ भने करिब 25,000-20-25,000 भनेर भनिन्छ एउटा टनेल बनाउन। नभएपछि अब हाम्रो जुन 50-60,000सम्ममा चाहिँ एउटा टनेललाई हामीले तयार गर्न सकिन्छ।
आफू एक्लै अथवा परिवारका सदस्यसँग मिलेर पनि यो च्याउ खेती चाहिँ गर्न सकिन्छ, दुधे च्याउ होस् या अरू च्याउ?
हजुर हजुर, अलिकति बल पनि धेरै नचाहिने भएको कारणले गर्दाखेरि घरमै पनि अलिकति उमेर भएकोहरू बच्चाहरूले पनि अलिकति ध्यान पुऱ्याएर गरे भनेपछि र घरकै सदस्यहरूबाट पनि सहज रूपमा चाहिँ यसलाई यो व्यवसायलाई जान सञ्चालन ल्याउन सकिन्छ। र अर्को यसको फाइदा के छ त भन्दाखेरि जस्तो अब जमिन पनि त्यति धेरै चाहिएन, अन्य खेतीहरू गर्छु भनेपछि जमिनमा धेरै गर्ने भएको भएर त्यो जमिन चाहिने हुन्थ्यो र जमिन नभएकोहरूको लागि पनि यसमा उत्तिकै राम्रो चाहिँ यसको सम्भावित खर्च रहेको छ।
अथवा पुरानो टनेलमा फेरि अर्को च्याउको खेती गर्न सकिन्छ कि सकिँदैन, मिल्छ कि मिल्दैन?
एकपटक टनेल बनाइसकेपछि फेरि अर्कोपटक च्याउको खेती गर्दै जाँदाखेरि के हुन्छ त भन्दा अब पहिले हामीले त्यसमा ध्यान दिएको हुन्छौँ, उत्पादन गरी उत्पादन लिइसकेपछि सक्ने बेलातिर हाम्रो अलिकति ध्यान पनि कम जाने र सँगसँगै त्यसको व्यवस्थापन राम्रोसँग भइसकेको हुँदैन र त्यहाँ फेरि हामीले त्यो च्याउमा लगाएको बेला त्यति टनेलमा ध्यान पनि पुर्याइराखेको पाइँदैन। त्यो विभिन्न कारणहरूले गर्दाखेरि चाहिँ त्यहाँ त्यो सङ्क्रमणहरू चाहिँ आइराखेको हुन्छ। त्यस गरी त्यो सङ्क्रमित भइसकेको भएको भएर चाहिँ फेरि पुनः प्रयोग गर्न सकिँदैन भन्ने त होइन, पुनः प्रयोग गर्न सकिन्छ तर पुनः प्रयोग गर्दै गर्दाखेरि चाहिँ त्यसमा हामीले ध्यान पुऱ्याउनु पर्ने चाहिँ हुन्छ। ध्यान पुऱ्याउनु भनेको के त भन्दा त्यो टनेललाई चाहिँ हामीले निर्मलीकरणहरू गर्नुपर्ने हुन्छ।
टनेललाई चाहिँ
निर्मलीकरण गर्ने गर्दै गर्दाखेरि चाहिँ विभिन्न तरिकाहरूबाट चाहिँ त्यसलाई निर्मलीकरण गर्न सकिन्छ। अब जस्तै अब फर्मालिनहरू छ, 2% जति फर्मालिन स्प्रे गरेर पनि त्यसले बफाउँछ, त्यसले धुवाउँछ, त्यो धुवाँदार चरीहरू पोटासहरू हुने भयो होइन, त्यसरी तिनीहरूको प्रयोग गरिसकेपछि र चुनाहरू छर्केर त्यसले जहाँ विभिन्न तरिकाहरू गर्छौँ त्यसमा हामीले निर्मलीकरण गरेर मात्रै फेरि त्यसलाई पुनः प्रयोगमा ल्याउँदाखेरि उपयुक्त हुन्छ।
भनेको टनेललाई चाहिँ निर्मलीकरण गरेर अर्को च्याउको खेती गर्न मिल्छ?
मिल्छ।
टनेललाई सार्न मिल्छ कि मिल्दैन?
टनेललाई सार्न त अब एकपटक टनेल निर्माण गरिसकेपछि अब त्यसलाई सार्नलाई त अलिक जटिल नै हुन्छ होइन. अब किनभने अब सबै हाम्रो खाल्टो मुनितिर त्यसलाई ढाँकाहरू होस् होइन, अन्त खालको उसको बनाउँछ एल्युमिनियमको छ कि बाँसको छ कि बाँसहरूमा जलिसकेको हुन्छ, त्यहाँ त खाल्टोबाट फेरि निकाल्दाखेरि फेरि काम प्लास्टिकहरू पनि त्यही अनुसारले बानिसकेको हुन्छ, त्यो कारणले गर्दा अलिकति जटिल चाहिँ हुन्छ त्यो गर्दाखेरि.
उसो भए हावा पानी छिर्यो भने चाहिँ के हुन्छ? टनेलमा हावा पानी छिर्यो,
टनेलमा निश्चित मात्रामा चाहिँ हावा चाहिँ छिर्नु पर्ने हुन्छ, हावा खेल्नु पर्ने हुन्छ, पानी पनि किसानको लागि चाहिँ चाहिन्छ. तर त्यो जब पानी बढी भइदियो अथवा किसान पनि बढी भइदियो भनेपछि फेरि अरू संक्रमणहरू आउँछ, विशेष गरेर साँकाडु जन्ने संक्रमणहरू ब्याक्टेरियल इन्फेक्सनहरू भन्ने भन्छौँ, त्यस्ता संक्रमणहरू चाहिँ बढी जस्तो आउने गर्छ.
च्याउको अनुसन्धान गर्दै आउनुभएका बाली रोग विज्ञ वशिष्ठ आचार्य हामीसँग कुराकानीमा हुनुहुन्छ. हामीले यति कुराकानी जोडिरहँदा अब च्याउको बिउ चाहिँ कहाँ पाइन्छ?
विभिन्न जस्तै अब हाम्रो च्याउ अनुसन्धान इकाइ भनेर पनि छ कुमलटारमा, त्यहाँ पनि त्यो पाइन्छ. र त्यस्तै अब हाम्रो कृषि अनुसन्धान निर्देशालय खजुरामा पनि अन्य सरकारी स्तरमा सञ्चालन भएका प्रयोगशालाहरू पनि छन्, त्यहाँ पनि केही हदसम्म त पाइन्छ. तर व्यावसायिक रूपमा धेरै उत्पादन गर्नुभयो भनेपछि त्यसको हिसाबले फेरि अब कतिजति नपाउन पनि सकिन्छ होइन. त्यो कारणले गर्दाखेरि अब विभिन्न ठाउँहरूबाट चाहिँ यसको च्याउको बिउहरू उपलब्ध चाहिँ भइराखेको हुन्छ. एउटा त सरकारी स्तरबाट पनि छ, त्यो सँगसँगै निजी स्तरबाट सञ्चालन गरिएका प्रयोगशालाहरू पनि छन्, त्यसबाट पनि बिउ उत्पादनहरू चाहिँ हुने गइराखेको छ.
आफै च्याउको बिउ तयार गर्न सकिन्छ कि सकिँदैन? तपाईँहरूको अनुसन्धानमा चाहिँ के पाइएको छ?
यसमा त के छ भने अब गर्न नसक्ने भन्ने कुरा त भएन, हामीले पनि यहाँ गइराखेकै छौँ होइन. तर अब के छ त भने अब जति अब यो उत्पादनमा छ त्यो बिउमा चाहिँ अझ बढी चाहिँ जोखिम हुने भएको भएर, अझ बढी त्यसमा चाहिँ ध्यान पुर्याउनु पर्ने भएको भएर, कतै पनि त्यसमा चाहिँ अलिकति साजिदिक कुराहरूको जानकार भएको व्यक्ति हुनुहुन्छ, अलिकति लगनशील भएर लाग्नुभयो भनेपछि नसकिने भन्ने कुराहरू चाहिँ छैन, त्यसमा पुग्न सकिन्छ. तर त्यसको लागि अलिकति प्राविधिक कुराहरूमा पनि ध्यान दिनुपर्ने अथवा जानकार हुनु पर्यो र सँगसँगै आफ्नो हात पनि बसित हुनु पर्यो, त्यसको लागि अलिकति मेहनत र अलिकति समयहरू चाहिँ चाहिन्छ.
च्याउको उत्पादन, च्याउको खेती गर्दै गर्दाखेरि उत्पादन बढाउन मल अथवा भिटामिन चाहिन्छ चाहिँदैन?
अब त्यसमा त अब के छ भने जसरी अब त्यो तत्त्व भनेर भनियो, अब त्यो परालहरू भयो, त्यो परालमा पनि अन्य कुराहरूको मिश्रण गरेर पनि त्यसलाई गर्न सकिन्छ. त्यसरी चाहिँ उत्पादन बढाउनको निम्ति जस्तै अब त्यसमा चाहिँ मकैको पिठोहरू भयो होइन, त्यस्तो बेसनहरू पनि राख्न सकिन्छ. त्यसरी चाहिँ सप्लिमेन्टको रूपमा चाहिँ अरू पनि त्यो प्रयोग गरेर त्यसलाई चाहिँ गर्न सकिन्छ. नभए त्यति साह्रो मलहरू भन्ने त्यति परेन, जस्तै अब यो जो चाहिँ त्यसमा चाहिँ कम्पोस्टहरू बनाउनु पर्ने हुन्छ, त्यसरी कम्पोस्टहरू बनाएर त्यसमा उत्पादन गर्ने हो.
रोग लाग्ने जोखिम हुन्छ कि हुँदैन च्याउ खेतीमा?
च्याउ खेतीमा रोग लाग्ने जोखिम अत्यन्तै हुन्छ, किनभने अब यो मैले अघि पनि भने यो ढुसी भएको भएर अन्य ढुसी जन्ने चिजहरू अथवा साकाणुहरू त्यस्ता विभिन्न कुराहरूले सूक्ष्म जीवाणुहरूले चाहिँ त्यसमा आक्रमण गर्ने र सँगसँगै किराहरूले मुसाहरूले सुचुले पनि आक्रमण गर्ने सम्भावना चाहिँ उत्तिकै रहन्छ. त्यो कारणले गर्दाखेरि अब त्यसबाट बस्नलाई अहिले अघि पनि भने सबभन्दा महत्त्वपूर्ण कुरा भनेको त सरसफाइ र त्यसको निर्मलीकरण हुनु नै हो. जसरी अब संक्रमित चल्लाहरूले हामीले नजिकैतिर फल्दै गर्दाखेरि त्यहीँनिर संक्रमण भएको हुन्छ, फेरि त्यो ढुसीहरू आँखाले प्रष्ट रूपमा चाहिँ देख्न सकिँदैन र त्यसका असङ्ख्य त्यसमा जुन त्यसका अन्डाहरू हुन्छन् स्पोरहरू हुन्छन् ती स्पोरहरू फेरि उडेर आएर फेरि संक्रमण गर्न सक्ने भएको भएर त्यो रोगहरू पनि लाग्ने गर्छ. त्यसबाट चाहिँ हाम्रो रोग किराहरू लगायत अन्य समस्याहरू पनि यसमा चाहिँ च्याउखेती गर्दै गर्दाखेरि आइराखेको हुन्छ, त्यो कारण हामी थप सचेत हुनु आवश्यक हुन्छ.
हो, अब च्याउ उत्पादन पछिको बजार अवस्थाबारे कुराकानी गरौँ. अहिलेको बजार अवस्था चाहिँ कस्तो छ च्याउको?
च्याउ उत्पादन गरिसकेपछि धेरै दिनसम्म त्यसलाई राख्न नसकिने भएको भएर नजिकैको बजारहरूमा पनि गर्न सकिने र अब पहिला के थियो त भन्दा च्याउ खानेको सङ्ख्या पनि अलिकति उपभोक्ताहरूको पनि सङ्ख्या अलिकति न्यून थियो र दिन प्रतिदिन दिनानुदिन त्यो वृद्धि हुने क्रममा छ र च्याउ मन पराउनेहरू च्याउ खोजी खोजी खानेहरूको सङ्ख्यामा चाहिँ वृद्धि भइराखेको भएर यसको स्वाभाविक रूपमा यसको बजार चाहिँ वृद्धिको अवस्थामा छ, जसको माग पनि बढ्दो क्रममा छ. त्यो कारणले गर्दाखेरि च्याउ खेतीको सम्भाव्यता पनि बढ्दै गइराखेको छ. अब पहिला अब के सुनिन्छ र भन्दा अब नेपालको पनि विभिन्न जिल्लाहरूको कुरा गर्दाखेरि जुन जिल्लाहरूमा चाहिँ अझै पनि त्यति च्याउ खेती भएको छैन त्यहाँ चाहिँ सुरुवात क्रममा चाहिँ अहिले पनि त्यति वृद्धि भएको छैन भन्ने खालका समस्याहरू चाहिँ कृषकहरूले सुनाउने गर्नुहुन्छ. तर जुन ठाउँमा अलिकति गइराखेको छ त्यहाँ चाहिँ झन् बढी खोजिराखेको अवस्थाले गर्दा पहिला थोरैले गर्नुहुन्थ्यो भने अर्को वर्ष अलिक बढी कृषकहरूले उत्पादन गर्दै गरेको र माग पनि वृद्धि भइराखेको जस्तो चाहिँ सुन्नमा पाइन्छ. त्यो कारणले गर्दाखेरि चाहिँ यसको बजारको माग चाहिँ अत्यन्तै बढी छ. र उपभोक्ताहरूको पनि वृद्धि हुँदै गइराखेको छ।
हो, बजार पनि राम्रो छ, तपाईँहरूले अनुसन्धान पनि गरिरहनु भएको छ, अहिले उत्पादन गरिने गर्न सकिने दुधे च्याउ भर्खरै अनुसन्धानको क्रम सकिएको छ भनेपछि अब हामी कार्यक्रमको अन्त्यतिर छौँ। यसरी च्याउमै लाग्छु, च्याउ खेती गर्छु भन्ने युवाहरूका लागि पालिका या सरकार र तपाईँहरू जस्तो अनुसन्धान गर्ने निकायमा रहेकाहरूले कसरी सहयोग गर्नुहुन्छ अथवा सहयोगको अवस्था चाहिँ के छ?
अब यसमा चाहिँ अब पालिकाहरूको, प्रदेश सरकारहरूको, केन्द्रीय सरकारहरूको चाहिँ अब आफ्ना आफ्ना किसिमका नीति कार्यक्रमहरू पनि सञ्चालन भइराखेकै हुन्छन्। त्यही भएरको अब अनुदानमा हो कि अथवा तालिमहरूमा हो कि उहाँहरूले पनि आफ्नो हिसाबले कार्यक्रम अनुसारको प्रयोग त गरिराख्नु भएकै छ। त्यो कारणले गर्दाखेरि सम्बन्धित स्थानीय स्तरहरूमा पनि गएर बुझ्नुभयो भने कसै पनि त्यस कार्यक्रमलाई राम्रो हुन सक्नुहुन्छ। र अब हामीहरूले चाहिँ विशेष गरी अनुसन्धान मा केन्द्रित हुने भएको भएर चाहिँ हाम्रो त्यस्ता विभिन्न किसिमका च्याउहरूको उत्पादन बढाउनको लागि र त्यसमा चाहिँ लगानीलाई न्यून गर्नको लागि, न्यून लगानीबाट अधिकतम उत्पादन लिनको लागि विभिन्न किसिमका अनुसन्धानका गतिविधिहरूको हामी सञ्चालन गर्दै गइराखेका हुन्छौँ। त्यो कारणले गर्दाखेरि यसरी चाहिँ हामीले एउटा प्रविधिको विस्तार गर्ने कुराहरू हामीले विशेष गरी हुन्छ र सँगसँगै चाहिँ जुन उत्पादन गर्दै गइराख्नुभएका कृषकहरू हुन्छ उहाँहरूलाई चाहिँ त्यो समस्या आयो उत्पादनका क्रममा भनेपछि प्राविधिक सेवाहरू सल्लाहहरू दिने कुराहरू भयो। त्यो सँगसँगै चाहिँ अहिले हामीले केही वर्षमा चाहिँ ती उत्पादनहरू पनि गर्न गइराखेका छौँ। त्यसरी चाहिँ उहाँहरू चाहिँ लाभान्वित हुन सक्नुहुन्छ।
अब हामी ठ्याक्कै अन्त्यमा आइपुगेका छौँ र बर्खायाममा वन जंगलमा उम्रेका च्याउ पनि टिपेर खाने, कतिपय बिरामी पर्ने र ज्यानै जाने पनि गरेको छ। अब कस्तो च्याउ खान हुन्छ, कस्तो चाहिँ नखाँदा हुन्छ, तपाईँको सुझाव चाहिँ के छ त, के भन्नुहुन्छ?
अब यसमा त के छ भने अब कसैले चाहिँ यो जुन जङ्गलमा आउने च्याउहरूको खाएर चाहिँ मृत्यु भइराखेको भन्ने सुनिन्छ। करिब चाहिँ अब एउटा डाटा पनि हेर्दाखेरि करिब 3 दर्जन बढीले चाहिँ ज्यान गुमाइराखेको तथ्याङ्क पनि देख्न सकिन्छ एक वर्षमा। त्यो कारणले गर्दाखेरि अब हाम्रो जुन 100 भन्दा बढी प्रकारका च्याउहरू जङ्गलमा भएका चाहिँ विषालु भनेर चाहिँ भनिएका छन् नेपालमा पनि। त्यो कारणले गर्दाखेरि अब उहाँहरूलाई चाहिँ म के भन्छु त भन्दा अब कस्तो हुन्छ त भने त्यही च्याउ पनि एउटा हावापानीहरू अनुसार, त्यसको उचाइ अनुसार, त्यो अनुसार चाहिँ त्यसको एउटै ठाउँमा उस्तै लाग्ने च्याउहरू एउटा दुईवटा जात मात्रै नभएर 100 भन्दा बढी जातका च्याउहरू चाहिँ विषालु पाइएको भएको कारणले गर्दाखेरि उस्तै उस्तै लाग्ने भए पनि एउटा हावापानीमा उस्तै लागेको एउटा जात हुनसक्छ र अर्को ठाउँमा जाँदाखेरि जाँदाखेरि त्यस्तै देखिने तर त्यो विषालु हुनसक्छ। त्यो कारणले गर्दाखेरि चाहिँ यसरी जङ्गलबाट लिएर खाने भन्दा पनि त्यसलाई अलिकति जुन दुईटा यो खेतीको लागि सिफारिस गरिएका च्याउहरू छन् ती च्याउहरू व्यावसायिक रूपमा खेती गर्दै गएर उनीहरूले त्यसलाई उपभोग गर्नतिर लाग्यौँ भने पक्कै पनि हामी स्वास्थ्यमा चाहिँ हाम्रो एकदम सुरक्षित हुन सक्छौँ। अन्यथा चाहिँ अब त्यसबाट जुन च्याउ खानेको पनि अलिकति मन पराउनेको सङ्ख्या पनि बढ्दै गएको र उहाँहरूले चाहिँ अरू माध्यमहरू पनि नपाउने भएको भएर चाहिँ अब त्यही खान पनि बाध्य हुने र सँगसँगै फेरि के छ त भन्दाखेरि वन जङ्गलको छेउछाउमा हुने विभिन्न अलिकति कृषकहरू हुनुहुन्छ उहाँहरू पनि अलिकति उत्पादन गर्नुभन्दा उत्पादनको बारेमा जानकार पनि कति नहुनु भएको र जङ्गलबाट ल्याएर चाहिँ बिचिराख्नु भएको हुन्छ। अब त्यो जङ्गलबाट ल्याउँदै गर्दाखेरि के हुन्छ वयस्क मान्छेहरू बढी जस्तो खोज्न गएको हुने त्यसलाई चाहिँ उपभोग गरिसकेपछि घरमै ल्याइसकेपछि वृद्धहरू बालकहरू सबैले खाइसकेपछि हामीले कतिपय समाचारहरूमा पनि सुन्ने गरिन्छ एकै घरको सबै जस्तो परिवारहरू चाहिँ च्याउ खाइ त्यो खाएपछि विषालु च्याउ खाएपछि मृत्यु भएको भन्ने पनि छ। त्यो कारणले गर्दाखेरि त्यस्ता जोखिमहरू मोल्नुभन्दा अलिकति त्यो सिफारिस भएका च्याउहरू खान योग्य च्याउहरूको चाहिँ व्यावसायिक खेती गर्नतिर उन्मुख हुनु भयो भने उहाँहरू आर्थिक स्थिति वृद्धि गर्नमा होस् त्यतातिर स्वास्थ्य विचारले होस् उपभोक्ताहरूलाई पनि सुरक्षित राख्नमा महत्त्वपूर्ण योगदान दिन्छ भन्ने जस्तो लाग्छ मलाई।
उहाँ हुनुहुन्थ्यो नार्क अन्तर्गत कृषि अनुसन्धान निर्देशनालय प्रदेश 5 खजुरामा कार्यरत प्राविधिक अधिकृत एवं बालीरोग विज्ञ वशिष्ठ आचार्य। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामी च्याउ खेती र उत्पादनबारे केन्द्रित भयौं। यो सँगै आजको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।